بسم الله الرحمن الرحيم من عمل صالحا من ذكر أو أنثى فلا نحيينه حياة طيبة ملك درود بيجي محمد وآل محمد اللہ تعالی ہم سے اس عزاداری اور اس اجر رسالت کو جو مودت فی القربہ ہے ہم سے بشکل احسن قبول فرمائے، اسے ہماری معرفت میں اضافے کا وسیلہ قرار دے، اور ان مجالس اور گریے کے ذریعے سے ہمیں امام عصر کے انقلاب کی راہیں ہموار کرنے والے ناصرین میں شمار کرے اجماعاً صلوات۔ عزیزان محترم، سورہ نحل کی آیت نمبر 97 ارشاد رب العزت ہے من عمل صالحا، کوئی بھی انسان، کوئی بھی ذی عقل نیک عمل انجام دے، عمل صالحا، شرط یہ ہے کہ نیک عمل انجام دے، وہ ہوا مؤمن اور وہ صاحب ایمان ہو، من ذکرن او انسا، خواہ وہ انجام دینے والا، عمل انجام دینے والا مرد ہو یا عورت ہو، فرق نہیں ہے، فلا نحیینہ حیاتا طیبہ، ہم اسے پاکیزہ زندگی عطا کریں گے، ہم اسے حیات طیبہ عطا کریں گے، حیاتا طیبہ یعنی طیب یعنی پاک زندگی۔ عزیزِ گرامی، یہ مختصر سی آیت ہے، اور آج دو ربیع الاول ہے، تقریباً ایام عزا اپنے خاتمے کو ہیں، ایران اور عراق میں 30 سفر کو ایام عزا ختم کر دیے جاتے ہیں، لیکن ہمارے یہاں 8 ربیع الاول تک کے 11ویں امام کی شہادت ہے، اور پھر 12ویں امام کی امامت کا آغاز 9 ربیع الاول سے ہوتا ہے، جو عید شجاع یا عید زہرا کے نام سے معروف و مشہور ہے، ہم اس کو وہاں تک منعقد کرتے ہیں۔ دیکھنا یہ ہے کہ یہ 2 مہینے جو ہم نے عزاداری کی، یا 2 مہینے 8 دن تک، 2.25 مہینے جو ہم نے عزاداری کی، اس کا کیا نتیجہ نکلا۔ انسان کسی کورس کو پڑھتا ہے، کسی ورکشاپ میں جاتا ہے، آپ کی خدمت میں عرض کروں، کوئی ٹیسٹ دیتا ہے، اس کا کوئی رزلٹ آتا ہے، انسان کسی گریڈ کو حاصل کرنے کے لیے کچھ تیاری کرتا ہے، پھر اس کو وہ گریڈ عطا کیا جاتا ہے اس کی پرفارمنس کے مطابق۔ یہ دنیا کا ایک اصول ہے، یعنی بغیر کسی صلاحیت اور قابلیت کے اسے اونچا مرتبہ اور گریڈ عطا نہیں کیا جاتا، حتیٰ کہ آپ اگر سیڑھیاں بھی چڑھ رہے ہیں، زینہ چڑھ رہے ہیں، سیڑھیاں چڑھ رہے ہیں، تو اگلا زینہ جو آئے گا وہ اپنی جگہ ہے، ٹھیک ہے نا، ہم یہ کہتے ہیں اگلا زینہ آئے گا، اگلا زینہ نہیں آئے گا، ہم نے اس زینے پہ چڑھنا ہے، زینہ ثابت ہے، سیڑھی کا وہ حصہ ثابت ہے، غیر متغیر ہے، حرکت نہیں کر رہا، یہ کوئی ایلیویٹر نہیں ہے الیکٹرانک کے خود بخود آپ چڑھتے چلے جا رہے ہیں، سیمنٹ کا جو سینہ ہے، سیڑھی ہے، آپ کہتے ہیں کب آئے گا، وہ نہیں آئے گا، آپ نے قدم بڑھانا ہے، آپ نے قدم اٹھانا ہے، آپ نے پرفارمنس شو کرنی ہے، تو آپ ایک اور منزل، ایک اور اسٹیپ، ایک اور قدم، ایک اور مرحلہ اپنی منزل سے قریب ہوتے چلے جائیں گے۔ بس اگر یہ دنیا کے یہ اصول ہے کہ کوئی مرتبہ، کوئی گریڈ، کوئی رتبہ، کوئی منصب بغیر کسی پرفارمنس اور صلاحیت و قابلیت کے نہیں ملتا، تو پھر خداوند عالم یہاں پہ یہی کہہ رہا ہے کہ اگر آخرت کے درجات چاہتے ہو تو عمل نیک اور عمل صالح انجام دو۔ اب دیکھنا یہ ہے کہ یہ 2 مہینے جو ہم نے پرفارمنس شو کی، بقول معروف جو ہم نے عبادت کی، جو عزاداری کی، ہم اس کو آئے مجیدہ کی روشنی میں اجر رسالت کہتے ہیں، قل لا اسألکم علیہ اجرا الا المودۃ فی القربیٰ۔ یعنی یہ اجر رسالت تمہیں اگر ادا کرنا ہے, اول تو میں تم سے کچھ اجر نہیں چاہتا, لیکن اگر چاہتے ہو ادا کرو تو میرے قرابت داروں سے مودت کا سلوک کرو. یہ عزاداری برپا کرنا, اہل بیت کے غم میں غمگین ہونا, ان کی آنکھوں میں ان کے غم میں اپنی آنکھیں اشبار کرنا, ان کے لیے مال خرچ کرنا, ان کے لیے پیدا روی کرنا, ان کے لیے نظر و نیاز کرنا, الغرض یہ کہ جو مختلف کام آپ ہم اور آپ انجام دیتے ہیں, یہ سب اجر رسالت کی ادائیگی کہلاتی ہے, مودت فی القربہ کہلاتا ہے. آیا دو مہینے آٹھ دن کے بعد ہم یہ دیکھیں کہ ہم کہاں تک پہنچے ہیں, اس ذکر کا کیا نتیجہ نکلا. توجہ رکھے گا کیا جو خداوند عالم فرما رہا ہے سورہ نحل کی آیت نمبر 97 میں کہ کوئی شخص عمل انجام دے, وہو مؤمنون, وہ ایمان رکھتا ہو, من ذکرین او انثا, خواہ وہ مرد ہو یا عورت ہو, ہم اسے پاکیزہ زندگی عطا کریں گے. تو جب ایک نیک عمل انجام دینے والے کے لیے خدا کہہ رہا ہے کہ ہم اسے پاکیزہ زندگی عطا کریں گے, تو جو اجر رسالت ادا کر رہا ہے تو کیا اسے پاکیزہ زندگی عطا نہیں کی جائے گی؟ تو یہ دیکھنا یہ ہے کہ اجر رسالت کی ادائیگی کے بعد, مودت فی القربا کو انجام دینے کے بعد, کیا وہ پاکیزہ زندگی مجھے ملی؟ ایک بات تو یہ ہو گئی, ایک سوال یہ ہے. دوسرا سوال یہ ہے کہ آخرت کی نعمتیں, آخرت میں جو جزا و ثواب لکھی گئی ہے, کیا اس کا دنیا میں بھی کوئی اجر ہوتا ہے؟ توجہ رکھیے گا, دنیا میں بھی اس کا کوئی رزلٹ سامنے آتا ہے؟ جی ہاں, انسان جو نیک اعمال انجام دے رہا ہے دنیا میں, اس کا رزلٹ, اس کا نتیجہ, اس کا عکس جو ہے اس دنیا میں ظاہر ہوتا ہے. فرق یہ ہے کہ دنیا اپنی ساخت اور مینوفیکچرنگ کے لحاظ سے اس میں وہ صلاحیت و قابلیت نہیں ہے, یا یوں کہوں دنیا جو ڈیزائن کی گئی ہے اللہ تعالیٰ کی طرف سے, اس میں یہ صلاحیت و قابلیت نہیں ہے کہ کسی بھی نیک یا برے عمل کا کامل بدلہ اور جزا اسے اس دنیا میں مل سکے. ڈیزائن ایسے کیا گیا, دنیا کو دنیا ہی اس لیے کہا جاتا ہے کہ دنیز ہے, ادنا, جیسے آپ کہتے ہیں ادنا اور اعلیٰ, ادنا مذکر کے لیے استعمال ہوتا ہے اور دنیا اس کی مؤنث کے طور پہ استعمال ہوتی ہے, اس کی صفت ہے, یعنی پسترین جگہ. توجہ رکھیے گا, اور پورے نظام شمسی میں, پورے عالم کائنات میں, جسے قرآن کا رب العالمین, دنیا وہ واحد جگہ ہے کہ جہاں پر اللہ تعالیٰ کی معصیت اور مخالفت کی جاتی ہے. کائنات کے کسی اور حصے میں اللہ کی کوئی بھی مخالفت و معصیت نہیں ہے, اور یہ صرف صرف خداوند عالم نے جن اور انسانوں کو یہ اختیار دے کہ آزاد چھوڑا ہے تاکہ ان کے گریڈ, ان کے درجات, ان کے مقامات و مناسب کو بڑھایا جا سکے. اس لیے معصوم فرماتے ہیں کہ انسانوں کو عقل بھی دی ہے اور شہوت بھی دی ہے. انسان افضل وہ ہے کہ جو اپنی عقل کے ذریعے سے اپنی شہوت و خواہشات کو کنٹرول کرے, تو وہ فرشتوں سے افضل ہو جائے, لیکن اگر اس کی خواہشات اس کی عقل پر غالب آ جائیں تو وہ جانور اس سے زیادہ پست ہو جائے گا. مل کے درود بھیجیے محمد و آل محمد. بس دوسرا سوال کیا ہے کہ دنیا میں انسان کے نیک یا برے اعمال کی جزا کامل طور پہ نہیں مل سکتی, اس کے لیے کیا ہے؟ وہ عالم آخرت ہے, مالکی یوم الدین, خدا قیامت کے دن کا مالک ہے. جب ہر چیز کی حقیقت عیاں ہوگی, حتیٰ کہ انسان کے نفس کی, انسان کے خیالات کی, انسان کے تھاٹس کی, انسان کی فکر کی, انسان کی نیت کی حقیقت عیاں ہوگی. مثلا میں ابھی اپنا ہاتھ ہلا رہا ہوں یہاں سے لے کر یہاں تک, آپ کو پتہ ہے یہ میرا ہاتھ ہل رہا ہے, لیکن میں جو آپ کو دیکھ رہا ہوں, کیا آپ میری نیت سے واقف ہیں؟ نہیں. یہ نیت کب کھلے گی؟ یہ فکر کب کھولے گی؟ روز قیامت. کیونکہ یہاں پر اس آنکھ کے اشارے کو, اس نیت کو, اس فکر کو تولنے کے لیے کوئی پیمانہ موجود نہیں ہے. پیمانہ ہے لیکن وہ ایک خاص پیمانہ ہے, وہ ہے معصوم کی نظر, معصوم کی فکر. امام معصوم ہماری نیتوں کو جان سکتا ہے, امام معصوم ہمارے پوشیدہ رازوں سے ہمیں اور دنیا کو باخبر کر سکتا ہے. توجہ رکھے گا, ایک راوی ہے, وہ امام کے ساتھ تھا لیکن اس کو شک تھا کہ امام جو ہیں آیا ان کا امتحان لوں لوں, یہ علم لدنی رکھتے, علم غیب رکھتے, نہیں رکھتے, شک تھا اس کو. اب یہ سوچ ہی رہا تھا کہ امام نے کہا کہ مجھے بتاؤ, امام رضا علیہ السلام نے, امام نے کہا کہ اے فلانی کیا تم نے بارش سے بچنے کے لیے کوئی انتظام کیا ہے؟ مثلا کوئی اپنی زمان میں کہوں چھتری وغیرہ ہے تمہارے پاس, امبریلا ہے کوئی؟ اس زمانے تو امبریلا نہیں تھی. تو اس نے آسمان کی طرف دیکھا اور پھر تھوڑا سا مسکرایا, اس نے کہا شاید امام مزاح فرما رہے ہیں مجھ سے. تو لیکن جب امام کی چہرے کی طرف دیکھا, امام انتہائی سنجیدہ حالت میں تھے, سنجیدہ کلام تھا. پھر اس نے آسمان کی طرف دیکھا کہ مولا ابھی تک تو کوئی مجھے آثار نظر نہیں آ رہے, ابھی یہ کہا ہی تھا کہ کہتے ہیں کہ میرے چہرے پہ بارش کا ایک قطرہ آ کے گرا. توجہ رکھیے گا, امام پہچان گئے, امام نیتوں کو جاننے والا ہے کیونکہ وہ خدا کی صفات کا مظہر ہے, لہذا وہ جانتا ہے. کہتا ہے ابھی میں نے یہ کہا تھا اور سر اٹھا کے دیکھا تو چاروں طرف سے کالے بادل آ رہے تھے اور ایسی بارش ہوئی, ایسی بارش ہوئی کہ کیا کہنے. توجہ کیا آپ نے, یعنی امام کیا ہے؟ نیت کو جاننے والا ہے. یہ جو میں آپ کو دیکھ رہا ہوں, آپ مجھے کس نیت سے دیکھ رہے ہیں؟ وَهُوَ يَعْلَمُ خَائِنَةَ الْأَعْيُنِ, وہ آنکھ کے اشاروں کو, اس کی خیانتوں کو بھی کیا ہے؟ جاننے والا ہے. اب دیکھیں نا, ایک چیز تولی جاتی ہے, ایک چیز ناپی جاتی ہے. کلو کے حساب سے تولی جائے گی یا لیٹر کے حساب سے ناپی جائے گی, لیکن بہت سی چیزیں نہ تولی جا سکتی ناپی جا سکتی. پانی کتنا بہا, کتنے کیوسک جو ہے فلو آف واٹر ہو گیا نہیں معلوم, لیکن اس کا پیمانہ موجود ہے. بجلی کو, کرنٹ کو آپ دکھا سکتے ہیں, الیکٹرسٹی کو نہیں دکھا سکتے, لیکن اس کو بھی ناپنے کا ایک آلہ ہے کہ کتنی آپ نے بجلی استعمال کی ہے. تو جب بجلی کے لیے, پانی کے لیے, کہ جس کو پانی کو ہم ناپ نہیں سکتے, تول نہیں سکتے دریا کے بہاؤ کو, تو جب ہم اس کے لیے آلہ بنا رہے ہیں, خدا کہہ رہا ہے کہ یاد رکھو کہ میں تمہاری آنکھ کے اشاروں کو بھی جاننے کے لیے ایک پیمانہ قرار دے رہا ہوں. تو دنیا میں گنجائش نہیں ہے, وہاں پر حقیقت آیا ہوگی عالم برزخ میں جا کر, کہ انسان کس نیت سے بول رہا تھا, کس نیت سے دیکھ رہا تھا, کس نیت سے رفت و آمد کر رہا تھا. آپ کو نہیں پتا میرے دل میں آپ کے لیے کیا جذبات ہیں, نہ مجھے آپ کے بارے میں پتا ہے. تو دنیا میں گنجائش نہیں ہے, ہے یہاں پر اثر ہوتا ہے. اب آئیے ایک اور, کہ دنیا میں جو اثر ہوتا ہے ہمارے اعمال کا, آپ اچھا کریں برا کریں, عبادت کریں یا گناہ انجام دے, توجہ رکھے گا, انسان کوئی بھی عمل کرے اس کے کام کا نتیجہ اس دنیا میں ظاہر ہوتا ہے. مثلا نماز شب کے لیے کہ نماز شب پڑھنے سے کیا ہے, چہرے کا نور زیادہ ہو جاتا ہے, نماز شب پڑھنے سے رزق زیادہ ہو جاتا ہے, توجہ رکھے گا. اب بہت سارے لوگ ہیں, مولانا ہمیں دعا دے دیجئے, بتا دیجئے, آئمہ نے بتایا ہے نماز شب پڑھو, نماز شب پڑھنے سے رزق زیادہ ہوتا ہے. اپنی نیت کو اچھا کرو, اپنے تھاٹس کو اچھا کرو, اپنی فکر کو دوسروں کے لیے پازیٹیو کرو, مثبت کرو. ہم ہمیشہ نگیٹیوٹی سوچ رہے ہوتے ہیں, منفی خیالات, اس نے ایسا کر دیا, اس نے ایسا کر دیا, اس نے رونے لٹکا دیے, کچھ نہیں کیا تو بدگمانی, اچھا وہ فلاں ایسا کر رہا ہوگا, فلاں نے ایسا کہا ہوگا, فلاں نہیں آیا تو اس وجہ سے نہیں آیا, اپنی طرف سے تانے بانے بن رہے ہوتے ہیں. حدیث میں ہے, من حسنت نیتہ زیدہ فی رزقہ, جس کی نیت, جس کے تھاٹ, جس کی فکر, جس کی آئیڈیولوجی, جس کی سوچ, جس کی تھنکنگ پازیٹیو ہو جائے, اس کا رزق زیادہ کر دیا جاتا ہے. توجہ, یعنی آپ کے اور نیچر کے درمیان ایک ڈائریکٹلی پروپورشنل ایک رابطہ ہے جو کیمسٹری میں ہوتا ہے. ایک چیز کو کم کریں گے دوسری چیز کم, ایک چیز کو زیادہ کریں گے دوسری چیز زیادہ ہے, ڈائریکٹلی پروپورشنل ہے. یہ کیا مطلب, یعنی ادھر آپ نے نیت اچھی کی, ادھر خدا کہہ رہا ہے کہ یونیورس میں جو رزق ہے, ایک رزق یہ مادی رزق ہے جس کے پیچھے ہم بھاگ رہے ہیں, مولا علی کہہ رہے ایک وہ رزق ہے جو تمہارے پیچھے بھاگ رہا ہے. تم ایک رزق کی تلاش میں, یہ مادی رزق ہے, ایک رزق وہ ہے جو تمہاری تلاش میں, کہ میں جاؤں فلاں صاحب کے گھر جاؤں تو جب وہ دیکھتا ہے, توجہ رکھیے گا, جب وہ ظرفیت دیکھتا ہے تو وہاں پر آ جاتا ہے. بالکل ایسا ہی ہے جیسے ایک بالکل ہموار اور مسطح سطح ہے, بالکل پلین ہموار, وہاں پانی نہیں رکے گا, پانی بہ جائے گا. اگر اس میں سلوپ موجود ہے اس طرح, تکون مثلا اس طرح ہے, پانی بالکل ہی نہیں رکے گا, बिल्कुल बह जाएगा। कहाँ पानी जमा होता है? जहाँ ज़रफ़ियत होती है, जहाँ कैपेसिटी होती है, जहाँ गोदाल होता है, जहाँ गढ़ा होता है, वहाँ पर दर हकीकत पानी जमा होता है। वाला अगर बिल्कुल प्लेन सतह है, ज़मीन है, पानी नहीं रुकेगा, बह जाएगा। खुदावंद आलम चाहता है अपने अंदर तवाज़ो पैदा करो, मिलनसारी पैदा करो, फ्रूतनी पैदा करो। जितना जितना तुम्हारी नीयत अच्छी होती चली जाएगी, तुमने ज़रफ़ियत बढ़ती चली जाएगी, कैपेसिटी में इजाफा होता चला जाएगा, हम तुम्हारे रिस्क में इजाफा करते चले जाएंगे। बल्कि दुरूद भेजिए मोहम्मद वाले मोहम्मद। तो दुनिया में नतीजा मिलता है, ऐसा नहीं कि दुनिया में नतीजा नहीं मिलता, दुनिया में नतीजा मिलता है। आप किसी के साथ बुरा करें, किसी का माल खाएं, घूम के दुनिया गोल है, वापस कहीं ना कहीं से आएगा। ये फिजिक्स का लॉ है, ये न्यूटन का कानून है। जितनी फोर्स आपने दीवार पर जी फोर्स अप्लाई की है, उसी फोर्स से, उसी इंटेंसिटी से, उसी शिद्दत से वो चीज़ लौट के आएगी। किसी का माल खाया है, चोट खाएंगे। किसी की इज्जत से खेले हैं, चोट खाएंगे। किसी पर तानाजनी की है, चोट खाएंगे। किसी पे किसी को जख्म जबान लगाया है, किसी का दिल तोड़ा है, किसी की इज्जत से खेले हैं। अलगर्द ये कि जो आप कर रहे हैं, यूनिवर्स वही आपको दे रही है, रिफ्लेक्ट कर रही है उस चीज़ को। अतः ये साइंस है, ये यही कानून कुदरत है। लिहाजा इंसान जो कुछ कर रहा है, अच्छे अमाल हैं उसका भी नतीजा निकलेगा, बुरे अमाल उसका भी। ऐसा नहीं है कि मिसाल के तौर पर अगर मैंने कोई अच्छा अमल किया सारा नतीजा यहाँ मिल जाएगा। मैंने कहा दुनिया को डिज़ाइन ऐसे किया गया है कि दुनिया में नतीजा नहीं दिया जा सकता, ना अच्छे अमाल का ना बुरे अमाल का। अच्छा, अब आइए एक और मुकदमा आपकी खिदमत पेश करता हूँ। किसी ने आयतुल्ला बहजत से पूछा कि बताइए कि हमारी नमाजें हमारे क़यामत में काम आएंगी? उन्होंने बहुत ही हकीमाना जवाब दिया। उन्होंने कहा जिसकी नमाज दुनिया में उसके काम आए, उसकी नमाज आखरत में उसके काम आ सकती है। क्या मतलब? कहा कि जिसकी नमाज फजर उसे नमाज जोहर तक गुनाहों की अदायगी से रोक दे, ये नमाज फिशार कबर को रोक सकती है। जिसकी नमाज जोहर असर मगरिब तक उसे गुनाहों की अंजाम दही से रोके, ये गुनाह है नहीं जाओ, रुक जाए, ये नमाज जो है आलम आखरत आलम बरज़ख़ की तारीकियों को नूर में तब्दील कर सकती है। अब खुदा क्या कह रहा है कि एक रिस्क तुम तलाश कर रहे हो, एक रिस्क तुम्हारी तलाश में। वो कौन सा रिस्क है? जो वो रिस्क है जिसके लिए कहा गया तुलूए फजर से लेकर तुलूए आफ्ताब तक न सो। ये वो वक्त होता है कि जब रिस्क कसम किया जाता है। इसे मादी रिस्क नहीं है, ये रूहानी रिस्क है। आप नमाज फजर के बाद तस्बीह जनाब जहरा पढ़ें, ये रिस्क है। आप सलवात भेजें, ये रिस्क है। आप दुआ अहद पढ़ें इमाम ज़माना के लिए, ये रिस्क है। आप ज़ियारत आशूरा सुबह पढ़ें, ये रिस्क है। आप बैठ के ताक़ीबात पढ़ें, ये रिस्क है। आप बैठ के दिन की प्लानिंग करें, ये रिस्क है। आप अपनी दर हकीकत अपनी फ़िक्र को अच्छा करें, अपना मुहासबा करें सुबह बैठ कर, ये रिस्क है। रिस्क सिर्फ चंद रोटी और दाल और गोश्त का नाम नहीं है, बल्कि ये वो रिस्क है। जब इंसान सो जाता है तो वो महरूम रह जाता है। मिल के दुरूद भेजिए मोहम्मद वाले मोहम्मद। तो पता चला इंसान जो दुनिया में कर रहा है उसका नतीजा दुनिया में मिलेगा, लेकिन बहुत कम नतीजा मिलेगा, कामिल नतीजा नहीं मिलेगा इंसान को, वो कामिल आलम आखरत के लिए। अब आइए मना मिला सालेहन मिन ज़करिन औ उन्सा फला नुहयिन्नहु हयातन तय्यबा। जो दुनिया में नेक अमल अंजाम दे मर्द और औरत, हम उसे पाकीज़ा ज़िंदगी अता करेंगे। आपने रोज़ा रखा, और रोज़े के लिए क्या है? रोज़ा आतिश सिपर है, इंसान को जहन्नम की आग से बचाने के लिए एक ढाल है, एक मजबूत दीवार है जो आपको बचाएगी। खूब कौन सा रोज़ा बचाएगा? वो रोज़ा जो सारी रात जागें, क्रिकेट खेलें, डब्बू खेलें, हैं, या मोबाइल पर जो है वो पबजी खेलें और जो है उल्टी सीधी चीज़ें देखें, और इधर नमाज हुई, अजान हुई, उसके बाद सीधे बिस्तर पर फ्लाइट उतरती है और शाम में चाम 5 बजे 4 बजे आँख खुली। आइए ये रोज़ा, ये फ़िक्री रोज़ा ओके है, लेकिन ये रूहानी रोज़ा नहीं। ये रोज़ा आपको आतिश जहन्नम से नहीं बचाता। ये भूख हड़ताल थी, माजरत के साथ उलमा अखलाक कहते हैं ये फ़िक्री रोज़ा ओके है, लेकिन ये असल में भूख हड़ताल थी कि सुबह से शाम तक आप भूखे रहे। روزہ وہ روزہ ڈھال ہے کہ جب آپ کو بھوک و پیاس کا احساس ہو اور آپ عالم آخرت کی بھوک و پیاس کو یاد کریں اور آپ اپنے معاشرے کے غریب اور غربا کی بھوک و پیاس کو یاد کریں، آپ کے دل میں ان کے لیے احساس ہمدردی پیدا ہو، یہ روزہ ڈھال ہے، توجہ رکھیے گا۔ تو روزہ حیات طیبہ کا ذریعہ بنے گا، کون سا روزہ؟ کہ جو مجھے احساس دلائے، مجھ میں انسانیت کا درد پیدا کرے، لوگوں کا درد پیدا کرے، سوسائٹی کا درد پیدا کرے۔ لیکن اگر میں اصلا اس درد سے ہی خالی رہوں، صبح سوؤں شام میں اٹھوں، سامنے شربت رکھا ہو اور افطاری رکھی ہو، مجھ میں کیا درد پیدا ہوگا؟ توجہ رکھیے گا۔ لہذا وہ نماز جو ہے حیات طیبہ یا پاکیزہ زندگی کا سبب بنے گی کہ جو مجھے گناہوں سے روک سکے۔ اسی طریقے سے یہ عزاداری جو مودت ذی القربیٰ ہے، یہ آخرت میں اسی وقت کام آ سکے گی کہ جو مجھے گناہوں سے روک سکے، جو میری انفرادی اور اجتماعی ذمہ داریاں ہیں اس کی ادائیگی کے لیے مجھے تیار کر سکے۔ سب سے بڑھ کر میری سب سے بڑی ذمہ داری کیا ہے؟ اپنے امام وقت، امام عصر عجل اللہ تعالی فرجہ الشریف کے لیے، ان کے ظہور کے لیے دعا کرنا، اس کے لیے زمین ہموار کرنا، اس کے لیے کام کرنا، انفرادی طور پر، اجتماعی طور پر، ان کی معرفت کو ڈیولپ کرنا، ان کی معرفت کو اپنے اندر بڑھانا، ان کو اپنے آپ سے، اپنے اعمال سے خوش کرنا۔ اگر میں یہ کام نہ کر سکوں، نماز پڑھوں کیا فائدہ جب میرا امام مجھ سے راضی نہیں، میں روزہ رکھوں میرا امام وقت مجھ سے راضی نہیں ہے۔ خب آپ تصور کیجئے کہ بہت سارے لوگ جو کربلا میں نہیں آئے، جان بوجھ کر کربلا میں نہیں آئے کہ یہ حجت خدا ہے، یہ امام ہے، اس کی نصرت واجب ہے، اس کی اطاعت واجب ہے، خب وہ کربلا کے میدان میں تھے یا نہیں تھے، تب جو رکھے گا، خب وہ مکے میں رہ گئے، مدینے میں رہ گئے، اگر عمدن نہیں آئے، کوئی عذر نہیں تھا ان کے پاس، کوئی ایکسکیوز نہیں تھا، آپ کا کیا خیال ہے ان کی نمازوں کے بارے میں، ان کے اعمال صالحہ کے بارے میں؟ امام رضا کی حدیث موجود ہے، بل امام تمام الصلاۃ والزکات، امام کے وجود کی برکت سے نمازیں قبول ہوتی ہیں، امام کے وجود کی برکت سے زکاتوں کی ادائیگی خدا کی بارگاہ میں قبول ہوتی ہے، امام کے وجود کی وجہ سے، یعنی صرف موجود ہونا کافی نہیں، امام تو موجود تھے، امام کے وجود کی وجہ سے، یعنی کیا مطلب، تم امام کے ہاتھ پر بیعت کرو، تم اس کی ولایت کے ہاتھ پر بیعت کرو، تم اس کے ہاتھوں کو مضبوط کرو، وہ تنہا نہ رہ جائے، تو پھر تمہاری نمازیں نمازیں ہوں گی، تمہارے روزے روزے ہوں گے، تمہارے حج حج ہوں گے، تمہارے صدقات و خیرات اللہ کی بارگاہ میں قبول کیے جائیں گے۔ تو ان لوگوں کی نمازوں کے بارے میں کیا خیال ہے کہ جو کربلا میں تھے اور نمازیں پڑھ رہے تھے، یہ کربلا میں نہیں تھے اور عمدن امام حسن کو بغیر کسی ایکسکیوز کے چھوڑ دیا؟ عزیزان گرامی، نہیں، ہم کہتے ہیں نہیں، ان کی نمازیں قبول نہیں ہیں۔ کیوں؟ اس لیے کہ امام وقت کو چھوڑ دیا ہے۔ تو عزیزان گرامی، یہ جو ہم، اگر میں نے امام زمانہ کو راضی نہیں کیا، میری نمازیں منہ پہ مار دی جائیں گی، میرے حج، میری زیارتیں منہ پہ مار دی جائیں گی۔ کیوں؟ کیونکہ جب تک اس کی مہر نہیں لگے گی، امام زمانہ کی مہر ولایت نہیں لگے گی، نہیں ہو سکتا۔ واضح حدیث امام رضا کی، کتاب میرے پاس ابھی گاڑی میں موجود ہے، تحفۃ العقول میں امام رضا کی مفصل حدیث امام کے بارے میں کہ امام کون ہوتا ہے، کیا ہوتا ہے، بل امام تمام الصلاۃ والزکات، ایک ایک اعمال کا، اجتماعی اعمال کا نام لیا ہے، زکات ہو، جہاد ہو، کوئی بھی عمل ہو، وہ امام کے ذریعے سے قابل قبول ہوتا ہے۔ مل کے درود بھیجے محمد و آل محمد۔ ذرا ایک دفعہ ایک جاندار ذرا درود بھیج دیں آپ۔ تو انسان کے اعمال کا بدلہ دیا جاتا ہے، لیکن بہت مختصر ایک جھلک ہوتی ہے جو یہاں پہ دی، یعنی خدا کہہ رہا ہے ہم تمہیں بھولے نہیں ہیں تمہاری نمازیں۔ خوب انسان کی نمازوں، اگر انسان واقع نماز پڑھے، جیسے آیت اللہ بہجت کہتے ہیں، ان کو استاد کا کہتے ہیں، آیت اللہ قادری طباطبائی، جو شخص نماز اول وقت کی عادت ڈالے، خصوصاً نوجوان جو بچے ہیں موجود ہیں، نوجوان سے بڑا، یعنی مجھ سے چھوڑے، وہ سب نوجوان ہی ہیں، اگر کوئی شخص نماز اول وقت کی عادت ڈالے, جماعت ہے بہت اچھا, جماعت تو نہیں ہے, ادھر اذان ہوئی ادھر مصلی بچھا دیں آپ, تو اگر وہ مقامات معنوی و عالیہ پہ نہ پہنچے مجھ پر لعنت کرے. آیت اللہ قاضی تبہ تبائی, اور رافع کے استاد گزرے ہیں, صاحب کرامت, صاحب کشف, صاحب معجزات گزرے ہیں, جن کے شاگردوں میں سے علامہ تبہ تبائی شاگرد ہیں, جن کے شاگردوں کے شاگردوں میں سے آیت اللہ حسن زادہ عاملی جن کا بھی انتقال ہوا, یہ شاگرد ہیں. آیت اللہ آپ کی خدمت میں عرض کروں, جواد عاملی جس وقت حیات ہیں, خدا ان کی حیات کو طولانی فرمائے صحت و عافیت کے ساتھ, وہ شاگرد ہیں, توجہ رکھیے گا. وہ کہتے تھے, تو کسی نے آیت اللہ بہجت سے پوچھا, آیت اللہ بہجت کیا بہت گریے والی اور تقوی والی اور رونے والی نماز؟ انہوں نے کہا نہیں, سادی نماز بغیر گریے کے. عادت ڈال لو تم اول وقت نماز پڑھنے کی, اگر تم مقامات معنوی اور عالیہ پہ نہ پہنچو تو وہ کہتے تھے کہ مجھ پر لعنت کرنا. انسان خدا اس دنیا میں دکھاتا ہے انہیں ظاہری اعمال کا. تو عرض کر رہا تھا کہ دنیا میں یہ کیپیسٹی موجود نہیں ہے, ایک بات, دنیا میں اثر نظر آتا ہے. اب آئیے, یہ جو کچھ بھی ہم نے کیا اس کا کیا نتیجہ نکلا؟ یہ دو مہینے کی عزاداری ہم نے کی, یا دو مہینے آٹھ دن کی عزاداری کر رہے ہیں اور کریں گے, اور آٹھ ربیع الاول کو سوگ بڑھائیں گے, تو اس کا کیا نتیجہ نکلنا چاہیے؟ اب آئیے چھٹے امام کی خدمت میں, آئیے آپ مدینے چلتے ہیں. اللہ صلی اللہ علیہ وسلم. دیکھیے امام کا جو کلام ہے, یا امام کسی سائل کے سوال کے جواب میں کوئی جواب دیتا ہے, یا امام متوجہ ہوتا ہے, چونکہ وہ خدا کی طرف سے مأمور ہے کہ تربیت کرے, وہ خود جو ہے بتا دیتا ہے. اب امام نے کہا کہ, یا کسی نے پوچھا, مولا بتائیے کیا ہماری نمازیں قبول ہوتی ہیں یا نہیں ہوتی ہیں, ہماری نمازیں قبول ہو رہی ہیں یا نہیں ہو رہی ہیں؟ امام نے کہا کہ اگر تمہاری نماز تمہیں گناہوں سے روک رہی ہے تو تمہاری نماز جی قبول ہو رہی ہے. بہت سادی سی بات ہے, کام کر رہی ہے, ایکٹیو ہے, بالکل ایسے ہی جیسے آپ جو ہے وہ کسی نئے سفر پہ جا رہے ہیں اور آپ کو راستہ کا نہیں پتہ, آپ نے کیا کیا, آپ نے انٹرنیٹ کھولا, ڈیٹا کھولا, اور آپ نے گوگل میپ جو ہے کیا کیا, آن کر دیا, ڈیزیگنیشن ڈال دیا آپ نے, اور آپ نے کہا بسم اللہ یا علی, آپ چلنا شروع ہوئے. یہ آپ کو کب تک صحیح راستہ بتائے گا؟ جب تک وہ قطب نما کام کر رہا ہے, جب تک گوگل میپ, گوگل میپ کیا ہے, وہ قطب نما ہی تو ہے نا, وہ آپ کو ڈائریکشن بتا رہا ہے نا, رائٹ لیفٹ جاؤ. جیسے ہی آپ کا رابطہ انٹرنیٹ سے ڈسکنیکٹ ہو گیا, وہاں پہ آپ بھی یار و مددگار رہ جائیں گے. توجہ کیجیے گا, نماز قطب نما ہے کہ جو ہمیں ڈائریکشن بتا رہی ہے. امام نے کہا کہ اگر تمہاری نماز, اس کا مطلب ہے کہ نماز, گوگل میپ کب کام کرے گا؟ کہ جب آپ کا انٹرنیٹ ہوگا, جب آپ سرور سے جڑے ہوں گے, کنیکٹ ہوں گے, تو اس کا مطلب ہے آپ صحیح وے پہ کام کر رہے ہیں, صحیح ڈائریکشن میں جا رہے ہیں. امام تو نماز قبول ہوتی نہیں ہوتی؟ امام نے کہا تمہارا رابطہ اگر اللہ سے جڑا ہوا ہے, نماز سے اٹھک بیٹھک کا نام نہیں, نماز ایک روحانی رابطہ ہے, کنیکشن ہے اللہ سے, اگر وہ جڑ گیا, اگر وہ کنیکٹ ہو گیا, تم اللہ کے روحانی سرور سے اپنا رابطہ کنیکٹ کر لو اور پھر یہ دیکھو کہ تم گناہ کر رہے ہو نہیں کر رہے. اگر گناہ کر رہے ہو تمہاری نماز کام نہیں کر رہی ہے, اگر نہیں گناہ کر رہے ہو تمہاری نماز کام کر رہی ہے. اب امام نے آیت پڑھی, ان الصلاۃ سورہ عنکبوت آیت نمبر 45, ان الصلاۃ تنہا عن الفحشاء والمنکر, کہ نماز کیا کرتی ہے, تنہا عن الفحشاء, بری باتوں سے روکتی ہے, منکرات برائیوں کے ارتکاب سے روکتی ہے, روکتی ہے. تنہا کا مطلب ہے روکنے والی ہے. اچھا یہ روکنے والی ایسے نہیں کہ میں بچے کا ہاتھ پکڑ لوں تم یہاں نہیں جاؤ, نہیں, یہ روکنا ہاتھوں سے روکنا نہیں ہے, پیروں میں زنجیر ڈالنا نہیں. نماز روکے گی کیسے روکے گی؟ نماز ہمارے اندر, اگر ہمارا روحانی رابطہ اپنے خدا سے مضبوط ہوگا तो बस मेरी आंखों का रابطہ मजबूत होगा, मेरे कानों का रابطہ मजबूत होगा, मेरे हाथों पैर का रابطہ मजबूत होगा, मेरे अक्ल व फिक्र व कल्ब व आइडियोलॉजी थॉट्स का रابطہ मजबूत होगा। सिर्फ उठक बैठक का रابطہ नहीं है अल्लाह से। हाँ, एक ज़ाहिरी इसकी हालत यह है कि क़िबला रुख हो, वज़ू करो, पाकीदा लिबास, पाकीदा जगह, अल्लाहु अकबर कनस सही, आखिर तक अस्सलामु अलैकुम व रहमतुल्लाह, क़िबला रुख रहना, ये ज़ाहिरी रابطہ है। असल रابطہ क्या है? दिल का रابطہ, आँखों का रابطہ, कानों का रابطہ। अब अगर अल्लाह से तुम्हारा रابطہ जुड़ गया, अब नमाज रोकेगी कैसे रोकेगी? तुम्हारी आँखों में वो स्पिरिचुअल पावर पैदा कर देगी कि जब तुम बाजार में जाओगे, गुनाह का मंजर सामने आएगा तो तुम अपनी आँखों को बंद कर लोगे। कान का रابطہ मजबूत हो जाएगा, वो नमाज कैसे रोकेगी? वो नमाज ऐसे रोकेगी कि जब गुनाह का मौका आएगा, गुनाह की बात सुनो, तुम अपने कानों को हटा दोगे, तवज्जो को हटा दोगे, तुम अपनी जबान को लगाम दे दोगे। गोया के पता चला नमाज रोकती है लेकिन हाथों से नहीं रोकती। नमाज एक रूहानी ताकत पैदा कर देती है कि जो हमें गुनाहों के इर्तिकाब से रोकती है। तवज्जो की आपने, तो ये नमाज की मिसाल। रोजा भी बेआईन नहीं ऐसे ही अजीजा निगरानी, हज भी बेआईन नहीं ऐसे ही है, आजादारी भी ऐसे ही इबादत है कि अगर रूहानी राबता अल्लाह से मजबूत हो जाए। यानी मैं इमाम हुसैन की रजा लेके क्या करना चाहता हूँ? यानी खुदा की रजा। मुझे हुसैन अपनी ज़ात तक रोकना नहीं चाहते कि अच्छा शिया तुम्हारी आज़ादी कबूल, तो मैं तुमसे राज़ी हूँ। नहीं, हुसैन अपनी ज़ात तक हमें कैद नहीं करना चाहता, हमें खुदा तक पहुँचाना चाहता है, खुदा से मिलाना चाहता है। वो कहता है आओ मैं तुम्हें खुदा तक पहुँचाऊँ, तुम मेरी खुशनूदी के लिए काम करो, मैं तुम्हें खुदा तक पहुँचाऊँगा। क्या है? अल्लाहुम्मा अर्रिफ़नी नफ्सका फ़इन्नका फ़इल्लम तुअर्रिफ़ नफ्सका लम अअरिफ़ रसूलक। ए खुदा अपनी मार्फत कर, अगर अपनी मार्फत नहीं कराई मैं तेरे रसूल को नहीं पहचानूंगा। ए खुदा अपने रसूल की मार्फत करा, अगर तूने अपने रसूल की मार्फत नहीं कराई मैं तेरी हुज्जत को नहीं पहचानूंगा। और अगर तूने इमाम वक्त हुज्जत खुदा की मार्फत नहीं कराई मैं गुमराह हो जाऊंगा। बस इमाम की मार्फत रसूल की मार्फत, रसूल की मार्फत खुदा की मार्फत है, यानी इमाम रसूल तक और रसूल खुदा तक पहुंचाने वाला है। बस अगर हम कहें कि हम इमाम हुसैन की खुशनूदी हासिल करना चाहते हैं आज़ादारी करके, मान लिया कि हमने इमाम हुसैन को खुश कर दिया, क्या इमाम हुसैन हमें अपने पास कैद कर लेंगे, रोक देंगे? नहीं, हुसैन तो खुदा तक पहुंचाना चाहता है, हुसैन तो नूर खुदा तक हमें वहाँ तक पहुँचाना चाहता है कि ये जो क़ुरबतन इल्लाह की मंजिल है, ये क़ुरबतन हुसैन जो है, ये क़ुरबतन इल्लाह का मुकदमा है, क़ुरबतन इमाम ज़माना मुकदमा है, क़ुरबतन इल्लाह का, क़ुरबतन इला ज़हरा मुकदमा है। दर हकीकत किसका? क़ुरबतन इल्लाह का, कि जो शख्स अली तक पहुँच जाए वो खुदा तक पहुँच जाता है, जो हुसैन तक पहुँच जाए वो खुदा तक पहुँच जाता है, जो इमाम ज़माना तक पहुँच जाए वो खुदा तक पहुँच जाता है। तो पता चला कि जो इनका हो जाता है वो खुदा का हो जाता है, और जो खुदा का हो जाता है वो इनका हो जाता है। तो बस आज़ादारी भी ऐसे ही है कि अगर मैं कहूँ मैं जनाब ज़हरा की खुशनूदी, मौला कबूल करें, कोई हर्ज नहीं ये दुआ कहने में, लेकिन मौला उस वक्त कबूल करेंगे जब सलाहियत होगी, जब खुदा कबूल करेगा, क्योंकि ये खुदा से मुत्तसिल और कनेक्ट हैं। मतशाउना इल्ला यशा अल्लाह, ये तो वही चाहते हैं जो अल्लाह चाहता है, इनकी मर्ज़ी अल्लाह की मर्ज़ी है, तवज्जो रखिएगा। और ये वो हैं कि जो बिस्तर रसूल पे सो जाती हैं तो अल्लाह की मर्ज़ी ख़रीद लेते हैं। ये सिर्फ इमाम अली के लिए नहीं है, इमाम अली बिस्तर रसूल पे सोए थे, उन्होंने मर्ज़ी खुदा का। हर इमाम ने अपने ज़माने में अपने अपने अफ़ाल और अपने अपने जिहाद और अपनी अपनी मज़लूमियत से खुदा की मर्ज़ी ख़रीदी है। ऐसा नहीं है कि 14 मासूमी ने सिर्फ इमाम अली ने अल्लाह की मर्ज़ी खरीदी, सब खरीदने वाले हैं अल्लाह की मर्ज़ी को। लिहाजा जो इन तक पहुंच जाएगा वो लाजमन और हतमन खुदा तक पहुंच जाएगा। उसकी मिसाल बिल्कुल ऐसे ही है, अगर किसी के पास 100 रुपीज़ हैं तो उसके पास 99 रुपीज़ भी हैं, 99 जमा है, शामिल है 100 में, लेकिन अगर किसी के पास 99 रुपीज़ हैं उसके पास 100 नहीं है, याद रखिएगा। तो जिसके पास अहल बैत आ जाएं, सही माना में वो अहल बैत तक पहुंच जाए, वो खुदा तक पहुंच जाता है। अब देखना ये कि क्या हमारा राबता अहल बैत से इतना हुआ कि हम खुदा तक पहुंचे, या खुद अहल बैत तक पहुंचे हम, इस 2 महीने 8 दिन में जो हमने अजादारी की, क्या इसने हमें गुनाहों से रोका? क्या मेरी आंखों में ये सलाहियत पैदा की कि मैं अपनी आंखों को कंट्रोल करूं, अपनी जबान को कंट्रोल करूं, जब जौजा के सामने जाऊं तो सुबह उठ के उसको सलाम करूं, वो करे ना करे मैं उसे सलाम करूं, वो भी सलाम करे बहुत अच्छा है, बच्चों उठ के वालदेन को या वालदेन पहले बच्चों को सलाम करें। रिवायत में रसूलुल्लाह ने कहा 5 चीज़ें ऐसी हैं जिसे मैं मरते दम तक नहीं छोड़ूंगा, एक क्या है उनमें से आखिरी क्या है? बच्चों को सलाम करना। हम हदीसी के साथ पढ़ते हैं, मौलाना हदीसी से मौलाना तावीज़ दे दीजिए, क्यों? बरकत आ जाए, बच्चे की तरबियत अच्छी हो जाए, फलां हिफ्ज़ के सेंटर में डाल दूंगा जी, हिफ्ज़ कर लेगा बच्चा, हाफिज़ कुरान हो जाएगा। आपके घर का माहौल इस्लामी है, मज़हबी है, आप बीवी को उठ के सलाम करते हैं, जौजा आपको सलाम करती है, बच्चा देख रहा है कि हिंदुस्तान पाकिस्तान की जंग बने हुए हैं, तवज्जो रखिएगा। तो बरकत कैसे आएगी? बरकत पढ़ने से नहीं आती है, बरकत जो है वो दुआए कुमैल पढ़ने से नहीं आएगी, बरकत जो है वो नौह पढ़ने से नहीं आएगी, बरकत अमल के जरिए से आएगी। जो हदीस के सामने जनाब जहरा के घर में हो रहा है, जब मेरे और आपके घर में होगा तो बरकत आएगी। मिलकर दुरूद भेजिए मोहम्मद आल मोहम्मद। तो जिसके पास 100 है उसके पास 99 है, लेकिन जिसके पास 99 है उसके पास 100 नहीं है, क्योंकि इन्होंने अल्लाह की मर्ज़ी ख़रीद ली है। बस जो अहले बैत को उनकी मोहब्बत और क़ुर्बत को हासिल कर ले, वो अल्लाह की मोहब्बत और क़ुर्बत को हासिल कर लेगा। आप किसी परफ्यूम की दुकान पर जाते हैं, 10 मिनट खड़े रहते हैं, बाहर आते हैं, बड़ी अच्छी अच्छी खुशबू आ रही होती है, लोग कहते हैं कहाँ से आ रहे हो? आप कहेंगे मसलन मैं परफ्यूम चौक से आ रहा हूँ। ठीक, आप कसाबे की दुकान पर चले जाएँ, थोड़ी देर खड़े रहेंगे, गोश्त की बदबू आपके कपड़ों से आने लगेगी। चमड़े के कारखाने चले जाएँ, लेदर के कारखाने फैक्ट्री चले जाएँ, बदबू बहुत होती है। कोरंगी की तरफ आप जाएंगे, मलेरिया की तरफ शदीद बदबू होती है, इंसान ठहर नहीं सकता वहाँ। 10 मिनट खड़े रहेंगे, आपके बदन से आपके लिबास से बदबू आ रही होगी। खुशबू की दुकान में जाएं, 10 मिनट आप रुकेंगे, खुशबू आएगी। कसाबी की दुकान पर जाएं, गोश्त की बदबू आएगी। चमड़े के कारखाने जाएं, चमड़े की बदबू आएगी। 10 मिनट अपना असर दिखा देती है खुशबू या बदबू। मैं और आप कितने साल से आज़ादारी कर रहे हैं? कोई 10 साल से, कोई 20 साल से, मैं 30 साल से, 40 साल से आज़ादारी कर रहा हूँ। मैं इन 2 महीने तकरीबन 2 महीने 2 दिन तो मैं आज़ादारी करते हुए हो गए ना, मुसलसल आज़ादारी कर रहा हूँ। कोई ना कोई दिन आपका ऐसा होगा कि जिसमें शायद आप मजलिस में ना गए, लेकिन तकरीबन को हम तो मजलिस पढ़ते हैं, तो रोज़ाना कभी 2 कभी 3 कभी 1 मजलिस होती है, तो मैं तो रोज़ाना मजलिस पढ़ रहा हूँ। मेरे अखलाक में कितनी हुसैन की खुशबू आई, सोचें। क्या परफ्यूम की दुकान की खुशबू ज़्यादा असरअंदाज होने वाली है इमाम हुसैन की खुशबू से? ये तो वो खुशबू है जो सदियों का सफ़र तय करके नस्लों में जाहिर होती है। ये तो वो खुशबू है जिसको अली जब तलवार चला रहे थे, कभी तलवार चलाते थे, कभी रोकते थे, क्यों? पता था कि इसकी नस्ल में एक मुहिब आने वाला है। ये वो खुशबू है अहले बैत की जो असल शनाख्त नहीं जानती है, पहचान नहीं जानती। इमाम रज़ा एक नए इलाके में आए हैं, मजबूर करके लाया जा रहा है, मर्व के ईरान के इलाके में, सरहदी इलाका मर्व है यानी मशहद का। इमाम एक गांव से जनाजा निकल रहा है, इमाम ने कहा सवारी रोक दो, सवारी से उतरे, जनाजे के पास गए, उस मुर्दे को, उस जनाजे को अपने सीने से लगाया इमाम ने। लोग परेशान, इमाम ने कहा यहाँ ले जाओ मुझे, इस गली में ले जाओ, इस गली में जाओ, इस गली में ले जाओ। लोग परेशान, मौला आप कैसे जानते हैं? वहाँ जनाजा रखा है, जनाजे को इमाम ने अपने सीने से लगाया, बशारत दी उसको, इमाम अपनी खुशबू पहुँचा रहा है। लोग कह रहे हैं मौला आप यहाँ कहाँ, आप कैसे जानते? कहा कि हम सब जानते हैं, जहाँ हमारा मोहिब होता है, तवज्जो रखिएगा। जैसे रडार होता है ना, जो रडार के सर्किल में आ जाए इतने मील तक, वो बता देगा कि जनाब एक चीज़ इंडिकेट कर रही आ रही है। इमाम वो रडार है रूहानियत का कि कहीं से किरदार की खुशबू आ जाए, इमाम कहते हैं ये हमारा है, तवज्जो रखिएगा। लिहाजा इस आज़ादारी ने हम में खुशबू पैदा की, मैं अपना मुहासबा करूं, आप अपना मुहासबा करें कि क्या मेरी आंखें वाकई, क्या मेरी फिक्र, क्या मेरी जबान, क्या मेरे हाथों पैर हुसैनी हुए, क्या मैं वाकई हुसैनी बन सका या सिर्फ मैंने मातम किया और मजलिस की और ख़त्म, या वाकई मेरी रूह हुसैनी बन सकी या नहीं बन सकी। लिहाजा ये आज़ादारी जो है ये बहुत बड़ी नेमत है। एक उस्ताद कहा करते थे, उस्ताद अखलाक, के किसी किसान को देखा है, किसी माली को देखा है कि बहुत मेहनत से क्यारी तैयार करे, फूल लगाए, बेल बोटे लगाए, गार्डनिंग करे, बागबानी करे, और जब बाहर का मौसम आए तो सबको ख़राब कर दे, सबको तहस नहस कर दे, सबको उजाड़ दे। क्या किसी किसान को देखा है, दहकान को देखा है जो मेहनत करे, मुशक्क़त करे, दिन रात एक कर दे और जब फसल तैयार हो जाए उसको आग लगा दे? अगर कोई ऐसा करेगा आप क्या कहेंगे? तू बेअक्ल है, तू दीवाना है, तू पागल है, ये क्या कर रहा है? अब तो मौका आया था कि तू इस फसल से इस्तेफादा करता, फ़ायदा करता। ऐज़ान गिरामी, 2 महीने 8 दिन के बाद हम अपनी फसल इबादत को अपनी इमाम ज़माना की बारगाह में पेश करेंगे, मौला से कहेंगे, मौला ये हमारी इबादत है, इसे कबूल फरमाइए, अगर कहीं इसमें नुक्स और ऐब है, कोई गुना है, उसे दरगुजर फरमाइए। ये कैसे हो सकता है कि मैं रबी अव्वल को आबे से बाहर हो जाऊं? ये कैसे हो सकता है कि मैं गुनाहों में गिरफ्तार हो जाऊं? ये कैसे हो सकता है मैं हलाल हराम की जो है वो शिनाख्त छोड़ दूँ? आप देखेंगे नौ रबी अव्वल को बहुत से लोग हलाल हराम की परवाह नहीं करते। अफसोस होता है इनकी जहालत पर, इनकी कम अकली पर, कि इतने 2 महीने 8 दिन की आज़ादारी के बाद भी इनको इतनी मारफत नहीं आई कि हलाल क्या है, हराम क्या है। जनाब जहरा का दिल किस से खुश किया जाता है? जनाब इमाम हुसैन का दिल किस से नाराज़ किया जाता है? आयतुल्ला अमीनी जो साहिब अलगदीर हैं, जिन्होंने अलगदीर लिखी है, वो फरमाते हैं कि जब अय्याम अज़ा ख़त्म होते थे, बस आखिरी वाक्य सुनाऊँ और अब ज़हमत तमाम करूँ, वो फरमाते थे कि जमा करते थे अज़ादारों को, मुहिब्बों को, मातमदारों को, सीनाज़नी को, अंजुमन वालों को, सबको जमा करते थे। कहते थे देखो कबूतर पालने वाले क्या करते हैं, जब कबूतर पालते हैं तो उनके परों को बांध देते हैं, फिर उनको दाना डालते हैं, कुछ दिन दाना डालते हैं, जब वो हिल जाते हैं तो फिर क्या करते हैं, उनके परों को आज़ाद कर देते हैं। अब जैसे ही पर आज़ाद होता है, परिंदा उड़ता है, कबूतर उड़ता है, लेकिन जो हिल जाता है वो वापस लौटकर उसी छत पे आता है जहाँ उसने हफ्ता, 10 दिन 20 दिन महीना दाना खाया था। कहते हैं शियो, इन अय्याम अज़ा में हुसैन ने तुम्हारे परों को बांधा है, तुम्हें इस काबिल बनाया कि हुसैन पे गिरिया कर सको, तुम्हें हुसैन ने अपने दर पे बुलाया, तुम्हारी आंखों में अश्क दिए, तुम्हारी ज़बानों पे नोहा जारी किया, तुम्हारे दिल में अपना गम दिया। देखो अब अय्याम अज़ा ख़त्म हो रहे हैं, देखो हुसैन तुम्हारे परों को खोले, अब तुम्हारे इम्तिहान का वक्त है कि तुम हुसैन के साथ रहते हो या उड़ जाते हो। जो हुसैन वाला होगा वो फिर 8 रबी अव्वल के बाद गुनाह नहीं करेगा, बल्कि वो हुसैन के साथ फिर दुनिया वाला आखिर। ऐ खुदा मुझे इससे बात कदम अता फरमा, ज़ियारत आशूरा के मुताबिक कि खुदा मुझे इससे बात कदम अता फरमा कि मैं दुनिया में भी हुसैन के साथ रहूं, आखिरत में भी हुसैन के साथ। बस अपने इमाम ज़माना के दिल को शाद करें। अगर इस आज़ादारी से मैंने इमाम ज़माना का जज्बा पैदा ना किया, अगर हमारी अंजुमनों की सफ़ मातम में ये जज्बा पैदा न हो कि कल मुझे इमाम की सिपाह में जाना है, तो इसका मतलब है मातम का हक अदा नहीं किया। लिहाजा अपने आप को मुत्तसल करें उस बहरे बेकरां से जिसका नाम मेहदी फ़ातिमा, जिसका नाम यूसुफ ज़हरा है। अगर उससे मुत्तसल कर लिया, अगर उसके दिल को शाद कर दिया, अगर उसकी रज़ा को हासिल कर लिया, आयज़ान गिरामी हमारे आमाल कबूल हो जाएंगे। बस मिन ज़करिन औ उन्सा, मर्द हो या औरत, लेकिन देखो हयात तैयबा, ये हयात तैयबा کسی موقع پہ میں نے سوچا تھا, آغائے پناہیہ نے بہت اچھا ایک نقطہ کہا تھا کہ امام حسین نے تمہیں عرفان سکھا دیا ہے. عرفان کی اعلیٰ ترین منزل تسلیم ہوتی ہے, اپنے آپ کو پیش کر دینا. حسین نے اپنی مجلس ماتم سے تمہیں تسلیم کرنا سکھا دیا ہے, تمہیں وفا کی منزل تک پہنچا دیا حسین نے. اب انہوں نے کہا جو حسین تک آ گیا اس کا فاصلہ خدا سے دور نہیں ہے, یعنی حسین اور خدا میں فاصلہ نہیں ہے. جب حسین اور خدا میں فاصلہ نہیں ہے تو پھر آپ میں جو حسین تک آ گئے پھر خدا تک فاصلہ نہیں ہے. انہوں نے کہا کہ اگر کوئی شخص کہے کہ میں تمہیں 10 لاکھ روپے دیتا ہوں اس سال, امام حسین پہ گریہ نہ کرو, اپنے گھر میں مجلس نہ کرو, میں تمہیں 2 کروڑ دیتا ہوں. آپ دل پہ ہاتھ رکھ کے سوچیے کہ آپ تیار ہو جائیں گے 2 کروڑ لے کر اس سال میں امام حسین پہ گریہ نہ کروں؟ وفا یہ ہے کہ مال دنیا کو ٹھکرا کر آپ حسین کے غم کو اپنے سینے میں بسا کے رکھتے ہیں. کوئی یہ کہے آپ سے کہ اس سال حسین کا غم نہ کرو, ہم تمہیں یہ منصب دے دیں گے, آپ نہیں, یہ تسلیم ہے, یہ عرفان ہے, یہ اپنے آپ کو پیش کر دینا ہے. عزیزان گرامی, حسین نے ہمیں تسلیم کی منزل سے آشنا کر دیا, اب حسین کہ آؤ خدا تک آؤ, میرا کام تھا کہ تمہیں پہنچاؤں, اب آؤ خدا تک آؤ, یہ تسلیم ہے, یہ عرفان ہے. عزیزان گرامی, امام حسین نے بس اپنے آپ کو پیش کرے اللہ کی بارگاہ میں, اپنی عبادات کو, اپنی عزا کو, اپنے گریے کو, اپنے ماتم کو, اپنی ان آہوں کو. امام چھٹے امام سجدے کی حالت میں کہہ رہے خداوندہ ان گالوں پر رحم فرما جو حسین کی قبر پر کبھی دائیں اور کبھی بائیں مس کرتے, خدا ان قدموں پر رحم فرما جو حسین کے لیے پیادہ روی کرتے ہیں, خداوندہ ان آوازوں پر رحم فرما جو حسین اور عزائے حسین کے لیے بلند ہوتی ہیں. یہ جو آپ نے 40 کے دن پیادہ روی کی, اگر آپ کربلا نہیں جا سکے تو آپ نے کہا ہوگا مولا حسین ہم کربلا نہیں گئے لیکن آپ کے عشق میں ہم اتنا دور اتنا پیدل چلے ہیں. امام صادق کہہ رہے ہیں کہ خدا ان قدموں پر رحم کرے, خدا ان آوازوں پر رحم کرے. بس عزادارو, یہ وہ ایام ہیں کہ جو اہل بیت بہت سخت ہے, وہ در کے جسے نبی 6 مہینے تک آئے تطہیر کے بعد آ کے سلام کیا کرتے تھے, السلام علیکم یا اہل بیت النبوہ و معدن الرسالہ, امت اس در کو جلانے آئی ہے. کیسے مسلمان ہیں کہ جو خدا تک پہنچنے کے در ہیں انہی دروں کو جلا رہی ہے. 28 سفر رسول اللہ کی, امام حسن کی, 29 سفر امام رضا علیہ السلام کی شہادت کی تاریخ گزری ہے. یہ جو امام حسن نے خون کی الٹی کی تھی, آپ کیا سمجھتے ہیں یہ صرف ایک ظاہری خون تھا؟ نہیں, کسی ذاکر کے خواب میں آ کے امام حسن کہتے ہیں فلا ذاکر فلا عالم, تم ہمارے مصائب نہیں پڑھتے. اس نے کہا کہ مولا میں آپ کے مصائب پڑھتا ہوں, آپ کے تمہیں پتہ ہے کہ ہمارے مصائب کون سے ہیں؟ اس نے کہا مولا آپ بتائیے. امام نے کہا ہمارے اصل مصائب وہ ہیں کہ جب باپ کے گلے میں رسی باندھ کر مسجد لے جایا جا رہا تھا اور گلی میں میری ماں پہ ہاتھ اٹھایا جا رہا تھا, میں درمیان میں تھا کہ بابا کو روکوں کہ ماں پہ اٹھنے والے ہاتھوں کو روکوں, کہ وہاں ہاتھ اٹھایا جا رہا ہے. علامہ بجلی سے لکھا ہے معصبہ در راس جناب زہرا جب تک زندہ رہی شدید درد تھا, ایک کپڑا باندھ کے رکھتی تھی, اس کپڑا باندھنے کے اور اس درد سر کا راز کیا تھا؟ راوی کہتا ہے کہ کسی لئی نے ہاتھ اٹھایا تھا عصمت اللہ الکبریٰ پر کہ جس کی وجہ سے زہرا کے کان میں گوشوارہ ٹوٹ گیا تھا, زہرا جب تک زندہ رہی شدید درد سر میں مبتلا رہی. امام حسن کہتے ہیں ہمیں ہمارے مصائب پتہ, یہ مصائب ہے, ایک لات اٹھا کے مار رہا تھا, پیر سے بے ادبی کر رہا تھا,
एक अपना ताजियाना मार रहा था, एक हाथ बुलंद कर रहा था। बस जनाब जहरा ने जब हसन को देखा होगा तो शायद ये कहा, हसन बेटा देखो बाबा से कुछ मत कहना, अली के मसाइब बहुत है, अली से ये गम बर्दाश्त न किया जाएगा। अरे ये वो खून जिगर है जो हसन ने पिया था, जो 28 सफर को कलेजे के टुकड़ों की सूरत में, ये वो मसाइब थे जिनके लिए हसन ने खून जिगर पिया था। अजरकुम अल्लाह। हाँ अदादारो, जनो शोहर का रब्ता कितना करीबी होता है, छुपाए नहीं छुपता। मगर जनाब दार ने पसलियों का गम भी छुपाए रखा, अपने नील सदा बाजू भी छुपाए रखा। और बीबी जब तक अली के सामने आती थी अपनी चादर को आगे कर लेती थी कि कहीं ऐसा ना हो उस तमाचे के असरात, अली मुर्तदा, उस तमाचे के असरात अली मुर्तदा देख सके नील सदा गाल। बस अली को कब पता चला, अल्लाह अकबर, जब गुसल दे रहे थे, जब हाथ फेरा एकदम ज़र्फ़ आप रख के बुलंद बुलंद गिरिया किया, हाय जहरा आपकी टूटी हुई पसलियाँ मुझे न बताया। और जब कफन दे रहे थे तो बाजू पे नज़र पड़ी, जनाब जहरा ने पूछा, बाबा आप एक दफ़ा रोए थे तो उसकी वजह मालूम है कि माँ की पसलियाँ टूटी हुई थी, ये दूसरी मर्तबा रोए तो उसकी वजह क्या थी? अमीरुल मोमिनीन फरमाते हैं, बेटा तुम्हारी माँ का नील सदा बाजू। ये है मसाइब आले मोहम्मद के। बस अज़ादारो, एक दफ़ा दरवाजे को आग लगाई जाने लगी तो एक दफ़ा कहते अबुल हसन को भेजो, जनाब ज़हरा कहते हैं, अतदखुल अला बैती, क्या तुम मेरे घर पे हमला करोगे? बस कहा कि हम तुम्हारे घर पे हमला करेंगे। जनाब ज़हरा शायद समझ रही थी ये शायद एहतराम रसूल और नस्बत रसूल की वजह से रुक जाएंगे, मगर ये इंसान नहीं थे हमला करने वाले। बस एक दफ़ा दरो दीवार के दरमियान बिनत नबी पिस गई। अज़दारो अल्लामा बहरुल्लूम कहते, ज़हरा का दर जानना चाहते हो? एक दफ़ा लकड़ी के दरवाजे को आग लगी, अरे दरवाजे में कील थी जो सुर्ख अंगारा हुई। जब एक दफा दरवाजे को धक्का दिया, इमाम ज़माना मुझे माफ करना, अरे वो सुख अंगारा कील ज़हरा के सीने में बेबस हो गई। बस अदारो जनाब ज़हरा ने आवाज़ दिया, फिजा खुदीनी, फिजा मुझे थाम, मेरा मोहसिन शहीद हुआ, बस यहाँ से तुम्हें करबला ले जाना चाहता हूँ। अरे नन्हे बच्चे देख रहे थे माँ पे हाथ उठाया जा रहा है, लेकिन करबला में माए देख रही थी बच्चों पे हाथ उठाया जा रहा है। यहाँ जनाब ज़ैनब देख रही थी माँ पे जलता हुआ दरवाज़ा गिर रहा है, लेकिन करबला में ख़याम को आग लगाई जा रही है। अरे यहाँ माँ का जख्मी पहलू देखा, मैं कहूँ बीबी ये करबला की तैयारी है, अरे एक दफ़ा तुम्हें गोदाल कतलगाह में आना पड़ेगा, उस नशे में आना पड़ेगा जहाँ तुम्हारे भाई पर पुश्ते गर्दन से वार किए जा रहे थे। अरे 70 कदम से देख रही थी या रसूल अल्लाह, ये सवार दोष रिसालत हुसैन है, ये आपका हुसैन है जो खून में गलता है, जिसके जिस्म के टुकड़े टुकड़े हो चुके हैं। على لعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا أي منقلب ينقلبون। خداوند ہماری اس قلیل عبادت کو قبول فرما, اسے بشکل احسن اپنی بارگاہ میں منظور فرما, اس اذا اس بکا ان آنسوؤں اس گریا و ماتم اس پیادہ روی جو کچھ بھی ہم نے کیا, ہمیں اہل بیت کی معرفت عطا فرما, امام کے لیے تیاری کرنے والا منتظر قرار دے,
حاضرین مجلس، بانیان مجلس، سامعین مجلس کی دینی دنیاوی جاد حاجات قبول فرما، ان سب کے گھروں پر اپنی رحمتوں برکتوں کا نزول فرما، آفات و بلیات و پریشانیوں ان کے گھروں سے دور فرما،